तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
अहिलेको लागि श्रोताबिन समय भएको छ आजको पछिल्लो एसपिएस समाचारको। आजको मुख्य समाचारमा भिक्टोरियामा कोरोना भाइरसका थप 4 सामुदायिक सङ्क्रमण पुष्टि, तीमध्ये 2 एक वृद्ध स्याहार केन्द्रसँग जोडिएको अधिकारीहरूको भनाई। शनिबारसम्मको 24 घण्टामा नेपालमा 5,000 बढीमा कोरोना पुष्टि, थप 68 मृत्यु र बहुराष्ट्रिय संस्थाहरूलाई एक समान कर तिराउने G7 राष्ट्रहरूबीच सहमति। आजको समाचार सुरु गरौँ भिक्टोरियाबाट, जहाँ गत 24 घण्टाभित्र कोरोना भाइरसका थप 4 सामुदायिक सङ्क्रमण पुष्टि भएका छन्। अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमितमध्ये 2 मेलबर्नको मेडस्टोन स्थित आर्केयर नामक वृद्ध स्याहार आवासीय केन्द्रसँग सम्बन्धित रहेका छन्। भिक्टोरियाका कार्यवाहक प्रेमियर जेम्स मर्लिनोका अनुसार आर्केयरमा बस्ने 79 व्यक्ति र सोही केन्द्रमा कार्यरत 1 कोरोना भाइरस पुष्टि भएको हो। साथै उनका अनुसार उक्त वृद्ध स्याहार केन्द्रका निवासीमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र उक्त व्यक्तिले भाइरस विरुद्धको दुवै खोप पनि लगाइसकेका थिए, तर ती व्यक्तिहरू यसअघि सङ्क्रमण पुष्टि भएका मानिसहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू नै रहेको पनि मर्लिनोले बताए।
One new case is another employee of the Port Melbourne Finance Company in their 50s who has been isolating for the entirety of their infectious period. The other new case is a teacher from the primary school linked to the West Melbourne outbreak.
एक अर्को समाचारमा भिक्टोरियामा रहेका हस्पिटालिटी व्यवसायहरूको सहायता र पर्यटन प्रवर्धनका लागि भन्दै भिक्टोरिया सरकारले 3,22,00,000 आर्थिक सहायता प्याकेज घोषणा गरेको छ। राज्यको पर्यटन उद्योगको विकासका लागि गरिने उक्त लगानीमा ग्रामीण स्थानहरूमा आन्तरिक पर्यटक सङ्ख्या बढाउन 80,000 थप भाउचरहरूको पनि वितरण गरिनेछ। 1,60,00,000 लगानीका साथ योग्य भिक्टोरियावासीहरूले $200 उक्त भाउचर अन्तर्गत पाउन सक्नेछन्। साथै राज्यका प्रत्येक पर्यटन व्यवसायका लागि $4,500 सहायक भुक्तानी पनि प्रदान गरिने राज्य सरकारको भनाइ छ। भिक्टोरियाका पर्यटन मन्त्री मार्टिन फकुला भन्छन्, राज्यका स्की रिसोर्टहरूको सहयोगका लागि पनि आर्थिक सहयोग प्रदान गरिनु जरुरी रहेको छ।
The Queen's Birthday long weekend is one of their biggest weekends. And so in recognition of the fact that that will be disrupted with only region-to-region travel over that long weekend, there'll be up to $15,000 for on-mountain employing businesses, up to $10,000 for on-mountain non-employing businesses, and up to $5,000 for certain off-mountain businesses.
भिक्टोरियामा कोरोना भाइरस विरुद्धको खोपको बढ्दो मागका कारण आगामी केही हप्ताभित्र उक्त राज्यका लागि थप 1,00,000 फाइजर खोप उपलब्ध गराइने सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताएका छन्। आगामी जुन 14 3 हप्ताको समयभित्र भिक्टोरियाका लागि उक्त थप खोप उपलब्ध गराइने पनि मन्त्री हन्टको भनाइ छ।
We'll provide that extra 100,000 doses, which will support 50,000 individuals receive vaccines over the coming weeks. That's a recognition of the very strong work being done here in Victoria and the strong demand. We want to see other states and territories have that same degree of public support and confidence. It's going well around the country, but always we push for more.
हिजो मात्र अस्ट्रेलियाभर 88,000 बढी मानिसहरूले कोरोना भाइरस विरुद्ध खोप लगाएको पनि आज आयोजना भएको एक पत्रकार सम्मेलन मार्फत मन्त्री हन्टले जानकारी गराएका हुन्। मन्त्री हन्टका अनुसार देशभर कोरोना खोप लगाउनेहरूको सङ्ख्या 50,00,000 नागेको छ। न्यू साउथ वेल्समा क्वारेन्टिन स्थलहरूको निर्माण गर्ने बारे प्रस्ताव तयार पार्ने राज्य सरकारले बताएको छ। कोरोना भाइरस फैलनबाट रोक्न भन्दै विदेशबाट फर्किएकाहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्न होटेलहरूको प्रयोग गर्नु सुरक्षित नरहेको भन्ने भनाइहरूका माझ न्यू साउथ वेल्स सरकारको उक्त पछिल्लो योजना सार्वजनिक भएको हो। यसका साथ भिक्टोरियामा 500 एक क्वारेन्टिन केन्द्र स्थापना गर्ने बारे त्यहाँको राज्य सरकार र मोरिसन सरकारबीच समझदारी भएको भन्ने समाचार आउँदा न्यू साउथ वेल्स सरकारले पनि यस सम्बन्धी कदम चालेको हो। बेर्जिक्लेन सरकारमा ट्रेजरर भएका डोमिनिक पेरोटेटका अनुसार न्यू साउथ वेल्समा होटेल क्वारेन्टिन व्यवस्था सफल रहे तापनि एक छुट्टै क्वारेन्टिन स्थलको निर्माण हुनुले झनै फाइदा हुन सक्नेछ.
As the state that's done the heavy lifting when it comes to hotel quarantine, setting up an individual facility that may assist us over the next 12 months and particularly probably alleviate pressure on the hotel system, that's something we should look at. The federal government has said that they will support these types of facilities in other states.
भिक्टोरियामा क्वारेन्टिन स्थल निर्माण गर्न 20 करोड डलर लाग्न सक्ने पनि बताइएको छ. न्यू साउथ वेल्स सम्बन्धी एक अर्को समाचारमा असुरक्षित रूपमा आफ्नो सवारी साधन चलाउने खाना डेलिभरी कर्मीहरूले जरिवाना तिर्नुपर्ने एक नयाँ नियम लागू गराउने सङ्केत राज्य सरकारद्वारा दिइएको छ. सरकारी योजना अन्तर्गत उबर इट्स र डेलिभरू जस्ता संस्थाहरूलाई आफ्ना खाना डेलिभरी चालकहरूका लागि सुरक्षा उपकरण उपलब्ध गराउन पनि अनिवार्य बनाइन सकिनेछ. नियमहरूको सुधार गर्ने जिम्मा पाएको न्यू साउथ वेल्स मन्त्री केविन एन्डरसनका अनुसार पारित भए उक्त नियम देशकै सबैभन्दा कडा हुनेछ. गत वर्ष खाना डेलिभरी गर्ने क्रममा दुर्घटनाका कारण न्यू साउथ वेल्सका सडकहरूमा 4 जनाको मृत्यु भएको थियो. त्यसपछि त्यस्ता घटनाहरूबारे छानबिन गर्न बेरिजिक्लेन सरकारद्वारा एक कार्यदलको स्थापना गरिएको थियो र पछिल्ला समयमा सञ्चालन गरिएका सुरक्षा र अनुगमन शिक्षा अभियानका क्रममा सडक र कार्यस्थल सम्बन्धी नियमहरूको पालना नभएका धेरै उदाहरणहरू पनि भेटिएको मन्त्री एन्डरसनले बताए. नेपालमा शनिबारसम्मको 24 घण्टामा 5,042 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ. साथै उक्त अवधिमा भाइरसका कारण थप 68 जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बताइएको छ. अधिकारीहरूका अनुसार कुल 16,814 जनामा गरिएको परीक्षण अन्तर्गत 5,000 भन्दा बढीमा कोरोना भाइरस पुष्टि भएको हो. र नेपालमा कोरोना भाइरसको पछिल्लो अवस्था लगायत गत 7 दिनका त्यहाँका प्रमुख समाचार पनि केही बेरमा तपाईँले सुन्न सक्नुहुनेछ. क्यानाडास्थित एक आवासीय स्कुलमा 215 आदिवासी बालबालिकाहरूको अवशेष फेला परेपछि उक्त चियानबारे क्यानेडेली सरकारका साथै भ्याटिकनद्वारा पनि थप जाँच गरिनुपर्ने माग संयुक्त राष्ट्रसङ्घद्वारा गरिएको छ. गत हप्ता इसाई क्याथोलिक सञ्चालनमा रहेको ब्रिटिस कोलम्बियास्थित एक स्कुलको परिसरमा विद्यार्थीहरूको अवशेष भेटिएको थियो. सन् 1867 1996 सालको अवधिमा क्यानाडा सरकारद्वारा आदिवासी बालबालिकाहरूलाई उनीहरूका आमा बाबुबाट हटाउँदै उक्त स्कुलमा राखिएको बताइएको छ. क्यामलुप्स इन्डियन रेसिडेन्सियल स्कुलको पछिल्लो समाचारपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त स्कुलको सञ्चालनमा संलग्न भ्याटिकन चर्चको भूमिकाको कडा आलोचना गरेका छन्. केही वर्ष अगाडि नै आफूले पोप फ्रान्सिस समक्ष उक्त स्कुलबारे क्षमायाचना गर्न आग्रह गरेको पनि ट्रुडोले बताए.
When I went to the Vatican a number of years ago, I directly asked His Holiness Pope Francis to move forward on apologizing, on asking for forgiveness, on restitution, on making these records available. And we're still seeing resistance from the church, possibly from the church in Canada.
साथै यदि उक्त घटनाबारे क्याथोलिक चर्चद्वारा उपयुक्त कदम नचालिए सरकारले कडा कदम चाल्ने पनि प्रधानमन्त्री ट्रुडोले चेतावनी दिएका छन्. विश्वका 7 प्रमुख अर्थतन्त्रहरूको समूह G7द्वारा बहुराष्ट्रिय उद्योग व्यवसायहरूमाथि 15% न्यूनतम कर लागू गराउने प्रतिबद्धता व्यक्त गरेका छन्. संयुक्त राज्य क्यानाडा युके फ्रान्स जर्मनी इटली र जापानको सदस्यता रहेको उक्त समूहको गए राति बसेको बैठकमा बहुराष्ट्रिय सङ्घ संस्थाहरूका साथै फेसबुक गुगल र एमाजोन लगायतका संस्थाहरूलाई पनि उपयुक्त कर तिराउने बारे सहमति भएको हो. विश्व कर प्रणाली अन्तर्गत तिराइने उक्त 15% करका साथ अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने सङ्घ संस्थाहरूले कर छल्न गाह्रो बनाउने र वर्तमान डिजिटल युगमा यस प्रकारको नयाँ कर प्रणाली उपयुक्त हुने पनि युकेका अर्थमन्त्री ऋषि सुनकले बताए.
But I think the crucial thing for people to take away is the principle of fairness. That's what we've achieved today to ensure that there's a level playing field for all types of companies. And whether it's people operating in tax havens or it's digital companies, we're going to level the playing field and inject that principle of fairness into our global tax system. That's the prize.
G7को उक्त पछिल्लो सहमतिका साथ अन्य राष्ट्रहरूले पनि यस्तै कदम चाल्ने अनुमान गरिएको छ. अर्कोतर्फ एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस विरुद्धको खोप आपूर्तिलाई सहज बनाउन आफूहरूले मिलेर काम गर्ने सहमति एपेक राष्ट्रका व्यापार मन्त्रीहरूले जनाएका छन्। एसिया प्रशान्त आर्थिक सहकार्य समूह एपेकका व्यापार मन्त्रीहरूबीच बसेको पछिल्लो बैठकमा COVID-19 खोप आपूर्तिबारे चर्चा भएको थियो। न्युजिल्यान्डका मन्त्री डेमेन ओकनरद्वारा अध्यक्षता गरिएको 21 सदस्यीय राष्ट्रहरूबीचको उक्त बैठकले महामारीका कारण सिर्जना भएका आर्थिक र स्वास्थ्य चुनौतीहरूबारे पनि ध्यान केन्द्रित गरेको थियो। अब खेलकुद सम्बन्धी समाचार सुरु गरौँ। फ्रेन्च ओपन टेनिस प्रतियोगिताबाट जसमा विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच प्रतियोगिताको चौथो राउन्ड प्रवेश गर्न सफल भएका छन्। विश्व वरियतामा 93 स्थानमा रहेका लिथुएनियाका रिकार्डस बेरान्केसलाई 34 जोकोभिचले 6-1, 6-4, 6-1 को स्कोरका साथ पराजित गरेका हुन्। लगातार 12 वर्ष पनि रोलान्ड ग्यारोसमा चौथो राउन्डमा प्रवेश गर्न सफल जोकोभिचले यो प्रतियोगिता जिते भने यो उनको 19 ग्रान्ड स्ल्याम उपाधि हुनेछ। अर्कोतर्फ पूर्व विश्व च्याम्पियन रोजर फेडरर चाहिँ बल्ल बल्ल प्रतियोगिताको चौथो राउन्डमा प्रवेश गर्न सफल भएका छन्। जर्मनीका खेलाडी डोमिनिक कोफर विरुद्ध 4 चलेको खेलमा फेडररले 7-6, 6-7, 7-6, 7-5 स्कोरका साथ जित हात पारेका हुन्। महिलातर्फ अमेरिकी खेलाडी सोफिया केनिनका साथै गत वर्षको फाइनलमा केनिनलाई पराजित गर्न सफल भएकी इगा स्वायतेक पनि चौथो राउन्डमा प्रवेश गर्न सफल भएका छन्। अब आजको विदेशी मुद्राको विनिमय दर र 1 अस्ट्रेलियाली डलर बापत आज नेपाली 90 रुपियाँ 73 पैसा 77 अमेरिकी सेन्ट र 63 युरो सेन्ट प्राप्त हुनेछ। अन्त्यमा भोलि सोमबारको मौसम सम्बन्धी विवरण। पर्थमा आंशिक बदली र 19 डिग्री अधिकतम तापक्रम रहनेछ। एडलेडमा चाहिँ पानी पर्ने बढ्दो सम्भावना र 20 डिग्री। 18 डिग्री अधिकतम तापक्रम रहने मेलबर्नमा आंशिक बदली, त्यस्तै मौसम रहने होबार्टमा चाहिँ 17 डिग्री। क्यानबेरामा आंशिक बदली र 14 डिग्री। वोलोङ्गङ, सिडनी र न्युकासलमा मौसम सफा र अधिकतम तापक्रम रहनेछ सिडनीमा 20 डिग्री। ब्रिस्बेनमा 23 डिग्री अधिकतम तापक्रम र अर्कोतर्फ 27 डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने केन्समा चाहिँ केही बेर पानी पर्नेछ। डाविनमा घाम लाग्ने र 31 डिग्री अधिकतम तापक्रम रहनेछ। यसका साथ आजको एसपिएस समाचार यति नै।
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ। लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।